ابو سفیان نے کہا بیٹی ایسا کیوں کیا، کیا یہ بستر میرے لائق نہیں ہے یا میں اس کے لائق نہیں ہوں؟ دو میں سے ایک بات. کوئی مہمان جب گھر آتا ہے، کبھی ایسا ہوتا ہے کوئی معمولی چیز بچھی ہوئی ہوتی ہے تو ہم جلدی سے اس کو ہٹا کر بڑھیا دکھانے کی کوشش کرتے ہیں اگر اچھا آدمی ہے، اور کوئی ایسا آدمی آ گیا تو بڑھیا ہو تو اس کو بچانے کی کوشش کرتے ہیں کہ یہ کیوں ہٹا لیا، کیا یہ میرے لائق نہیں یا میں اس کے لائق نہیں. تو حضرت ام حبیبہ رضی اللہ تعالیٰ عنہ بیٹی ہیں، باپ کو کیا کہتے ہیں؟ ابا آپ مشرک ہیں، اور یہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا بستر ہے، آپ شرک اور کفر کی غلاظتوں کے ساتھ اس پر نہیں بیٹھ سکتے. یہ محبت تھی نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ. تو یہ، اور پھر اللہ تعالیٰ نے حضور کے ان فضلات کے اندر شفا بھی رکھی تھی، جیسا بھی بتلایا حضور کا لعاب دہن وہاں غزوہ تبوک کے، غزوہ خیبر کے موقع پر ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم نے قلعہ فتح کرنے کے لیے حضرت ابوبکر رضی اللہ تعالیٰ عنہ کو جھنڈا دیا، جا کے لڑو. حضور صلی اللہ علیہ وسلم کی طبیعت ناساز تھی، گئے دن پر لڑے، قلعہ فتح نہیں ہوا. دوسرے دن پھر حضرت عمر رضی اللہ تعالیٰ عنہ کو جھنڈا حوالے کیا گیا، وہ گئے لڑے اور قلعہ فتح نہیں ہوا. شام کو نبی کریم صلی اللہ علیہ وسلم نے رات کو فرمایا کل صبح میں ایک ایسے آدمی کو جھنڈا دوں گا کہ جو اللہ اور اس کے رسول سے محبت کرتا ہے اور اللہ کا اور اس کے رسول اس کے ساتھ محبت کرتے ہیں، اللہ ان کے ہاتھ پر قلعے کو فتح کرائے گا. بخاری شریف کی روایت میں ہے کہ رات بھر صحابہ کی اسی چرچا اور امید کے اندر گزری، دیکھو کس کے نام کی لاٹری نکلتی ہے، کون سعادت مند ہے جس کو نبی کریم صلی اللہ تعالی علیہ وسلم جھنڈا دیں گے. صبح جب ہوئی تو بخاری ہی کی روایت میں سب آگے گزر رہے ہیں، حضور صاحب آگے آگے. کبھی ایسا موقع ہوتا ہے ہر ایک اپنے آپ کو دکھانے کی کوشش کرے، کہیں بھول نہ جائے مجھے، میرا دھیان ہو، ہر ایک حضور کے سامنے آ رہا ہے اور اپنے آپ کو حضور کے سامنے دکھلانے کی کوشش کر رہا ہے. حضور صلی اللہ علیہ وسلم نے فرمایا علی کہاں؟ حضرت علی رضی اللہ تعالیٰ عنہ کی آنکھوں میں درد تھا، آشوک چشم کی شکایت تھی، اس لیے وہ اپنے خیمے میں تھے، وہ آئے نہیں تھے. تو کہا کہ وہ تو بیمار ہے، کہ بلا لاؤ. لائے گئے، دیکھا آنکھ میں خرابی ہے. حضور صلی اللہ علیہ وسلم نے اپنا لعاب دہن ان کی آنکھوں کے اندر ڈالا. حضرت علی فرماتے ہیں اس کے بعد سے زندگی بھر کبھی آنکھوں میں تکلیف نہیں ہوئی. حضرت سلمہ بن عقو رضی اللہ تعالیٰ عنہ کو ایک آدمی نے دیکھا کہ ان کے پاؤں کے اندر تلوار کے زخم کا نشان ہے. انہوں نے پوچھا یہ کیا؟ کہ یہ خیبر کے موقع پر تلوار کا ایسا زخم لگا تھا کہ لوگ کہتے تھے کہ سلمہ بچے گا نہیں، لیکن کہا میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں حاضر ہوا. حضور صلی اللہ علیہ وسلم نے دم فرمایا اپنے تھوک کی ریزش کے ساتھ، اور وہ ایسا اچھا ہوگا آج تک کبھی کوئی تکلیف نہیں. تو بہرحال اللہ تبارک تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کے مبارک فضلات کے اندر بھی یہ برکت اور تاثیر رکھی تھی، اور حضرات صحابہ تو ایسے عاشق تھے کہ بس اس کے لیے مر مٹتے تھے. تو یہاں بھی جس وقت نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے وضو فرمایا، حضرات صحابہ اپنی عادت کے مطابق اس وضو کے نتیجے میں نبی کریم صلی اللہ علیہ وسلم کے اعضاء مبارکہ سے گرنے والے پانی کو لے کر اپنے چہروں پر مل رہے ہیں. حضور صلی اللہ علیہ وسلم جانتے تھے کہ ایسا کیوں کر رہے ہیں، پھر بھی آپ صلی اللہ علیہ وسلم نے سوال کیا ما یحملکم ھذا، یہ سوال اس لیے کیا کہ آگے نبی کریم صلی اللہ علیہ وسلم ان کو اس محبت کا حقیقی تقاضا کیا ہے وہ بتلانا چاہتے ہیں. آدمی محبت کے اندر جو معاملہ اپنے محبوب کے ساتھ کرتا ہے، تو نبی کریم صلی اللہ علیہ وسلم تو مربی تھے، حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کی تربیت فرماتے تھے، گویا آپ اب اس موقع پر ان کو یہ بتلانا چاہتے ہیں کہ تم محبت کے جس تقاضے کی وجہ سے یہ کام کر رہے ہو اس کا تقاضا کیا ہے وہ میں بتلاتا ہوں. چنانچہ حضور صلی اللہ علیہ وسلم نے پوچھا ما یحملکم علی ھذا، تم ایسا کیوں کرتے ہو؟ جواب وہی ملا جو ملنا چاہیے. انہوں نے عرض کیا حب اللہ و رسولی، کہ اللہ کے رسول، اللہ اور اس کے رسول کی محبت میں ہم تو ایسا کرتے ہیں. اس پر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا من سرہ ان یحب اللہ و رسولہ او یحبہ اللہ و رسولہ، جس کو یہ بات پسند ہو کہ وہ اللہ اور اس کے رسول سے محبت کرے یا اللہ اور اس کا رسول اس کے ساتھ محبت کریں، تو اس کو چاہیے کہ یہ تین کام کرے. معلوم ہوا کہ محبت کا تقاضا یہ ہے کہ اپنے محبوب کے ارشادات کو اپنی زندگی میں اتارا جائے. قرآن میں باری تعالیٰ فرماتے ہیں قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ. اے نبی آپ کہہ دیجئے ایمان والوں سے کہ اگر تم اللہ سے محبت رکھتے ہو تو میری پیروی کرو, اللہ تعالیٰ تم سے محبت کرے گا. گویا جو جتنا نبی کریم صلی اللہ علیہ وسلم کی پیروی اور اتباع کا اہتمام کرے گا اتنا ہی اللہ تعالیٰ کی نگاہوں میں وہ محبوب اور لاڈلا بنے گا. حضور صلی اللہ علیہ وسلم کے طریقے یہی ہماری زندگیوں کے اندر اگر آ جائیں تو یہ کامیابی کی علامت ہے, یہی اللہ کی محبت کو کھینچنے والے. حضور کی ایک ایک سنت, کوئی حضور پاک صلی اللہ علیہ وسلم کی کسی سنت کو چھوٹا اور ادنا نہیں کہا, یہ تو حضرات علماء کرام نے قرآن اور حدیث کے نصوص کو سامنے رکھ کر تقسیمات تو کی ہیں کہ سنت موقعہ ہے غیر موقعہ ہے, یہ فلانی ہے یہ فلانی ہے, لیکن حقیقت تو یہ ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی ایک ایک سنت ایسی ہے جس کو یہ نہیں کہہ سکتے کہ یہ چھوٹی ہے. ہر سنت ساری جہان سے بڑھ کر زیادہ قیمتی ہے. ایک ایک بات نبی کریم صلی اللہ علیہ وسلم کی آدمی کی نجات کے لیے کافی ہے. تو بہرحال یہ حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ جو یہ چاہتا ہو کہ وہ اللہ اور اس کے رسول سے محبت کرے یا اللہ اور اس کے رسول سے محبت کریں تو پہلا کام تو یہ ہے کہ جب بات کرے تو سچی بات کرے. یہ بات کے اندر سچائی یہ بڑا اہم یہ ہے اور بڑا اہم وصفہ ہے, بلکہ احادیث میں سچائی کو دوسری نیکیوں کے لیے بنیاد قرار دیا گیا. بعض نیکی کے کام ایسے ہوتے ہیں کہ وہ آدمی کو دوسرے نیکی کے کاموں تک لے جاتے ہیں, یعنی اس ایک نیکی کو اختیار کر لے تو اس کی برکت سے اللہ تبارک تعالیٰ اس کو دوسرے نیکی کے کاموں کی توفیق عطا فرماتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ فإن الصدق يهدي إلى البر وإن البر يهدي إلى الجنة, کہ سچائی آدمی کو نیکوکاری کی طرف لے جاتی ہے. آدمی جب سچ بولنے کی عادت ڈالے گا تو اس کو اللہ تعالیٰ نیک کام کی توفیق عطا فرماتے ہیں اور یہی نیک کام اس کو لے جائیں گے جنت تک. وإن الكذب يهدي إلى الفجور وإن الفجور يهدي إلى النار, کہ جھوٹ جو ہے وہ آدمی کو برے کام کی طرف لے جاتا ہے, گناہ کی طرف لے جاتا ہے, اور گناہ آدمی کو جہنم میں لے جائے گا. معلوم ہوا جھوٹ ایک ایسا گناہ ہے جو بہت سارے گناہوں کا ذریعہ بنتا ہے, اس لیے ایسے چیز سے تو اپنے آپ کو بہت زیادہ بچانے کا اہتمام کیا جائے. زمانہ جاہلیت میں جو مشرکین تھے وہ بھی اپنے لیے جھوٹ کو گوارا نہیں کرتے. دوسری بات جو نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمائی, وَلْيُؤَدِّ أَمَانَتَهُ إِذَا اُؤْتُمِنَ, جب کوئی امانت رکھی جائے تو اس امانت کو ادا کرے. امانت عام طور پر ہمارے یہاں امانت کا لفظ جب بولا جاتا ہے تو اس سے یہ کہ بھائی کسی نے کوئی آدمی کسی کے پاس کوئی چیز کوئی رقم کوئی قیمتی چیز جو ہے رکھی حفاظت کے لیے کہ بھائی تم اس کی حفاظت کرو, جب مجھے ضرورت ہوگی میں تم سے وصول کر لوں گا, اس کو امانت سے تعبیر کیا جاتا ہے یہ امانت. لیکن قرآن اور حدیث کی اصطلاح میں جہاں لفظ امانت استعمال کیا گیا ہے وہاں ہر وہ معاملہ ہر وہ چیز جس کی ادائیگی کے معاملے میں اور جس کو انجام دینے کے سلسلے میں اس پر اعتماد کیا گیا ہو. اللہ تعالیٰ کے سارے حقوق جو ہم پر لازم ہیں وہ سب امانت ہیں. یہاں حضرت شاہ عبد العزیز صاحب دہلوی رحمۃ اللہ علیہ نے تفسیر فتح العزیز کے اندر تمام حقوق اللہ کو امانت قرار دیا. وضو, غسل جنابت, نماز, زکوٰۃ, روزہ یا امانت, کیوں؟ یہ ساری عبادتیں وہ ہیں جو کسی کو پتا نہیں چلتا. ایک آدمی زندگی بھر بغیر وضو کے نماز پڑھے دنیا کو پتا چلے گا, لیکن امانت کا اگر اندر جذبہ موجود ہے تو کبھی ایسی حرکت نہیں کرے گا. ایک آدمی کا وضو ٹوٹ گیا پھر بھی نماز پڑھ لی دنیا کو پتا نہیں چلے گا, لیکن اللہ تعالیٰ تو جانتے. امانت کا تقاضا یہ ہے کہ جب ایک حکم دیا گیا اس حکم کے مطابق وہ عمل کا ہے. غسل جنابت, کہ بھائی جنابت کا غسل کوئی آدمی نہ کرے دنیا کو کہاں پتا چلے گا, لیکن اللہ تعالیٰ جانتے ہیں. یہ سارے احکام اللہ کے جتنے بھی حقوق, نماز اسی طریقے سے روزہ وغیرہ, یہ سارے جتنے حقوق اللہ ہیں وہ سب امانت ہیں. اسی طریقے سے یہ جو عہدے حوالے کیے جاتے ہیں اور ان عہدوں کی وجہ سے جو ذمہ داریاں دی جاتی ہیں, ये सारी जिम्मेदारियां और ओहदे भी क्या है, अमानत है। या आपको हुकूमत की तरफ से कोई ओहदा दिया गया कि फला काम फला आपकी जिम्मेदारी है, या आपको किसी इदारे की तरफ से कोई जिम्मेदारी हवाले की गई, तो ये अमानत है। आप गोया आपके ईमान का तकाजा यह है कि आप इस जिम्मेदारी को पूरे तौर पर अदा करें। कोई आपका हिसाब लेने वाला हो या ना हो, कोई आपकी बात पुरस्त करने वाला हो, बात जो है ऐसे ओहदों पर फाइज होते हैं ऊपर के ओहदे, जो उसके ऊपर और कोई ओहदा नहीं है। तो आमतौर पर हमारे इस जमाने में जो है वो हम खयानत इतनी ज्यादा आम हो गई है कि ऊपर के ओहदे वाले जो हैं ऊपर की बात पुरस्त न होने की वजह से अपनी जिम्मेदारियों को अदा करते नहीं है, उसमें खयानत से काम। आज मुल्क का सबसे बड़ा मसला यह है, बड़े बड़े सियासतदान, पार्लियामेंट के मेंबरान, वज़रा कैबिनेट के, और जो है बड़े बड़े ओहदेदारान और बड़े बड़े ताजिर और बड़े बड़े जो है कंपनियों के मालिक, आज हम और आप रोजाना अखबार में पढ़ते हैं ये जितने भी माली घपले आते हैं क्या है, ये कौम के साथ खयानत नहीं है तो और क्या है, मुल्क के साथ खयानत नहीं है तो और क्या है। हजरत मौलाना अली मियां साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि मुसलमानों, इस मुल्क को तुम्हारी जरूरत है, तुम इस मुल्क के रहने वालों को बताओ कि हम क्या दे सकते हैं। आज आज नई तालीम ने और असरी तालीमी तरक्की ने बहुत कुछ दिया, डॉक्टर दिए, वकील दिए, बैरिस्टर दिए और सब कुछ दिए, लेकिन ये डॉक्टर क्या करते हैं हम और आप जानते हैं। एक मुसलमान अपने ईमान के साथ इन अवसाफ को अगर हासिल करेगा और मुल्क की जो खिदमत करेगा, तो हजरत मौलाना अली मियां साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि इस जमाने में भी गोया मुसलमान इस मुल्क के रहने वालों को ये बता सकता है कि हम क्या कीमती चीज आपको दे सकते हैं। आज इस जमाने में इसकी जरूरत है। हम रोजाना ये सारी चीजें पढ़ते हैं, इस मुल्क के इस मसले का कोई इलाज नहीं है। अगर इलाज है तो इस्लाम के पास है, और इस इलाज को मुसलमान अपने अमली इससे पेश कर सकते हैं। जरूरत है कि इसका इस्तेमाल किया। आज हम भी उन्हीं के देखा देखी उन रास्तों पर चल पड़े हैं। एक मुसलमान डॉक्टर भी वही तरीका पैसा जमा करने के लिए इख्तियार करता है जो वो गैर मुस्लिम करता है। एक मुसलमान वकील भी वही पैसा, वही तरीका पैसे को हासिल करने के लिए इख्तियार करता है जो गैर मुस्लिम नहीं। अगर अल्लाह ताला ने एक मुसलमान को वकालत का ओहदा डिग्री दी है तो उसको ये बतलाना चाहिए कि देखो वकालत को अमानतदारी के साथ किस तरह अदा किया जाता है। जज है मुसलमान तो वो कभी जो है रिश्वत सतानी के जरिए से अपने फैसले को बेचेगा नहीं। फैसले को बेचना कयामत की अलामतों में बतलाया गया। आज तो फैसले बिकते हैं। तो बहरहाल मैं ये अर्ज कर रहा था कि अमानतदारी, ये सारी चीजें जो कुछ भी है वो अमानतदारी ही के ऊपर मौकूफ है। ये ओहदे भी जो दिए जाते हैं वो भी, अपने घरेलू मामलात भी, बीवी के हुकूक, औलाद के हुकूक, पड़ोसी के हुकूक, ये अल्लाह ताला ने हम पर जो लाजिम किए हैं, अगर हमारे अंदर अमानत का जज्बा है तो हम इन हुकूक को अदा करेंगे, वरना इन हुकूक को जाये करेंगे। ये जितने भी बंदों के हुकूक हैं वो भी अदा होना मौकूफ इकाई के ऊपर अमानत की। वली वाद्य अमानत हो इधा तो मेरा, तो गोया ये अमानत एक ऐसी चीज है जो आदमी की पूरी जिंदगी को अपने अंदर जो है समो लेती है। इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हजरत अनस रज़ियल्लाहु ताला अन्हु की रिवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब कोई खुतबा देते थे तो फरमाया करते थे, ला ईमान लिमन ला अमानत लहु, जिसके अंदर अमानत का जज्बा न हो उसमें ईमान नहीं है। ईमान का तकाजा यह है कि वह अमानत के तकाजों को पूरा करेगा। और तीसरी बात जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई, वल योसिन जवार अमन जावर हो, अपने पड़ोसी के साथ उसने सलूक करे। पड़ोसी के साथ उसने सलूक करना ये भी ईमान का तकाजा है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है बुखारी शरीफ में, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन कान युमिनु बिल्लाहि वल यौमिल आखिर फल योसिन इला जारी, जो अल्लाह और आखिरत के दिन पर ईमान रखता हो वो अपने पड़ोसी के साथ उसने सलूक करे। एक और रिवायत में है, फला यूजे जा रहा हूं, कि जो आदमी अल्लाह और आखिरत के दिन पर ईमान रखता हो अपने पड़ोसी को तकलीफ न पहुंचाए। बल्कि बुखारी ही की एक रिवायत में यहां तक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वल्लाह ला युमिन, वल्लाह ला युमिन, वल्लाह ला युमिन, अल्लाह की कसम वो आदमी मोमिन नहीं, अल्लाह की कसम वो आदमी मोमिन नहीं, अल्लाह की कसम वो आदमी मोमिन नहीं। सहाबा ने पूछा, मैं या रसूल अल्लाह कौन? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन लाया मनु जारू बवाए कहू, जिसका पड़ोसी उसकी इजार आसानियों से मामून और मुतमईन न हो, यानी उसके पड़ोसी को इस बात का इत्मीनान होना चाहिए कि मेरे इस पड़ोसी से मुझे कभी तकलीफ नहीं पहुंचेगी, उसको ये भरोसा होना चाहिए उस पर। जब तक ये कैफियत न हो वहां तक वो आदमी मोमिन नहीं। आज हमारा हाल क्या है, पड़ोसी तो बाद में, दूर की बात है, घर के लोग, माँ बाप बीवी बच्चे भाई बहन हमारी इजा रसानियों से मुतमइन क्या, रोजाना उनको जो है तंग करते हैं, वो पनाह मांग रहे हैं हमारी इजा रसानियों की वजह से, और फिर भी हमारा ईमान सलामत। हजरत हजरत हैं, मुफ्ती साहब हैं, कारी साहब हैं, और फलां साहब उनकी बुजुर्गी पर भी आंच नहीं आती। ईमान तो क्या बहुत आगे की बात है, और हुजूर सलासम तो फरमाते हैं कि ईमान सलामत है। हमें अपने ईमान की खैर मनाने की जरूरत है। इन चीज नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के इन पाकीज़ा इरशादात की रोशनी में हम रोजाना अपनी जिंदगी का अगर जायजा लेते रहें तो इंशाल्लाह बहुत कुछ हम अपनी इस्लाह कर सकते हैं। आज हर चीज की तरफ हमारा ध्यान है लेकिन अपना हाल दुरुस्त करने की तरफ हमें तवज्जो नहीं। अल्लाह ताला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।